नमस्कार, कार्यक्रम बदलिन्दो नेपालमा तपाईँलाई स्वागत छ। म सुफल काफ्ले। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासित कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि सुन्न सक्नुहुन्छ। बुधबार अर्थात आजको कार्यक्रम आर्थिक विशेष हुनेछ। कर्णाली प्रदेश सरकारले 2075 साललाई कर्णाली रारा पर्यटन वर्ष घोषणा गरेको छ। नयाँ वर्षको दिन वैशाख 1 गते रारा तालबाट घोषणा हुने पर्यटन वर्षको तयारी अन्तिम चरणमा पुगेको कर्णाली प्रदेश सरकारले जनाएको छ। कर्णाली प्रदेश सरकारको आयोजनामा रारासँगै प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग सीमा जोड़िएको हुम्लाको हिल्सा, डोल्पाको से फोक्सुण्डो र कालीकोटको पाँचाल झरना पुगेर पर्यटन वर्षको शुभारम्भ गर्नुहुनेछ। कर्णाली रारा पर्यटन वर्ष शुभारम्भका लागि सुरक्षा, आवास, भोजन, स्वागत लगायतका सबै तयारी पूरा भएको छ। पर्यटन वर्षलाई सफल बनाउनका लागि कर्णाली प्रदेशका 10 वटै जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा कर्णाली प्रदेश पर्यटन प्रवर्धन समिति गठन गरिएको छ। कर्णाली प्रदेशको समृद्धिका लागि अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यले पहिलो वर्षमै प्रदेश सरकारले कर्णाली रारा पर्यटन वर्ष मनाउन लागेको हो। त्यसैले पर्यटन वर्षको उद्देश्यसँगै यसको तयारी र पर्यटन वर्ष मनाइसकेपछि कर्णाली प्रदेशले पाउने उपलब्धिमा केन्द्रित रहेर आज हामी कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दलबहादुर रावलसित कुराकानी गर्दैछौं। कर्णाली रारा भ्रमण वर्ष 2075 को प्रचार प्रसार संयोजक समेत रहेका रावलसँगको कुराकानीमा हुनुहुन्छ साथी विष्णु विश्वकर्मा।
यसलाई स्वागत छ मन्त्रीजी।
धन्यवाद।
पहिलो कुरा त जुन वैशाख 1 गतेबाट रारा कर्णाली रारा पर्यटन महोत्सव शुरू हुँदैछ, यो देशकै ठूलो इज्जत र गरिमाका रूपमा पनि लिएको छ, तयारी कहाँ पुग्यो, कस्तो हुँदैछ?
अब पहिलो त यो रारा महोत्सव भन्दा पनि हामीले हाम्रो क्याबिनेट कर्णाली प्रदेशको सरकारको निर्णय के हो भने कर्णाली रारा पर्यटन वर्ष 2075 हो। यो पर्यटन वर्षको उद्घाटन कार्यक्रम हो। त्यो हाम्रा सम्माननीय प्रधानमन्त्री चाहिँ त्यो दिन त्यहाँ पुग्नुहुन्छ। अघिल्लो दिनै 30 गते बेलुका चाहिँ रारामा बास बस्ने आउने गरी उहाँहरूको कार्यक्रम छ। त्यसपछि बिहानै राष्ट्रका नाममा नयाँ वर्षको शुभकामना सहित सम्बोधन गर्नुहुनेछ। त्यसपछि हामीले क्याबिनेटको बैठक, कर्णाली प्रदेशको क्याबिनेटको बैठक पनि त्यहाँ राख्छौं। सम्माननीय प्रधानमन्त्रीज्यूलाई प्रमुख आतिथ्यता गराउँछौं र त्यो प्रदेशको क्षमताभन्दा माथिका केही परियोजना कार्यान्वयनका निम्ति हामी प्रधानमन्त्रीज्यूलाई चाहिँ अनुरोध गर्छौं। सम्भवतः उहाँको प्रतिबद्धता त्यसमा हुन्छ भन्ने हाम्रो आशा छ। र तयारीका हिसाबले भन्नुभयो भने हामीले प्रचार प्रसार अभियानलाई तीव्र बनाएका छौं। देश विदेशमा पनि सुनिने तपाईँहरूकै जस्तै यी महत्वपूर्ण संचार माध्यमहरूबाट चाहिँ हामीले अनुरोध गरेका छौं। त्यसपछि इन्टरनल तयारीका रूपमा हामीले विभिन्न कमिटीहरू बनाइएका छन्। क्याबिनेट मन्त्रीज्यूहरूकै जस्तै म प्रचारमा मैले काम गरिरहेको छु, त्यस्तै अन्य व्यवस्थापनका कुराहरूमा बसाई खुवाई यस्ता कुराहरूमा अन्य मन्त्रीज्यूले पनि कोर्डिनेशन गर्नुभएको छ। यातायातका कुराहरू कोर्डिनेशन भइरहेछन्। स्थानीयहरूमा चाहिँ त्यहाँको जिल्ला समन्वय समिति स्थानीय तहका साथीहरूले चाहिँ समन्वयको काम तयारीका कामहरू चाहिँ अगाडि बढाउनु भएको छ। हामीले विशेष गरी यी कुराहरू तयारीमा भएका छन् र 1 गते हामीले सम्पूर्ण देशवासीलाई सकेसम्म त्यहाँ पुग्नुहोस् भन्ने आह्वान गरेका छौं। र त्यहाँ जति पुग्नुहुन्छ स्थानीय जनतादेखि लिएर बाहिरका सबै आन्तरिक पर्यटक भनौं, पुगेपछि प्रधानमन्त्रीले विशेष त्यो दिन ओपनिङ गर्नुहुन्छ। यो हाम्रो पर्यटन वर्षको कार्यक्रमको उद्घाटन गर्नुहुन्छ र वर्षभरि नै यो चल्छ। हाम्रो प्रदेशका 10 जिल्लामा धेरै पर्यटकीय सम्भावनाहरू छन्। त्यो 10 जिल्लाका पर्यटकीय सम्भावना भएका जहाँ गन्तव्यहरू हुन् त्यहाँ देशबाटका र विदेशबाटका पर्यटकहरूलाई हामी त्यहाँ पुर्याउने र यो वर्षलाई पूरै प्रबोधन गर्ने प्रमोसनल टुरिज्म प्रमोसनल वर्षको रूपमा चाहिँ हामी लैजान्छौँ। र आगामी वर्ष हाम्रो कर्णाली प्रदेशको आर्थिक मेरुदण्डको रूपमा रहेको पर्यटन क्षेत्र जुन हो त्यसलाई चाहिँ एउटा यो भर्जिन डेस्टिनेसनको रूपमा चाहिँ हामी स्थापित गराउन चाहन्छौँ। र कर्णाली प्रदेश सरकारका यो प्राथमिकता मध्ये एउटा पर्यटन हो। त्यो आर्थिक विकासका प्राथमिकताहरू हाम्रा छन्। जस्तै पर्यटन हब बनाउँछौँ भनेका छौँ हामीले, त्यो कर्णाली प्रदेशलाई जलस्रोतको हब बनाउँछौँ भनेका छौँ। किनभने 21,000 मेगावाट बत्ती निकाल्न सक्ने क्षमता भएको पानी हामीसँग छ। त्यसै गरी जडीबुटी, अमूल्य जडीबुटीको सम्पदा भएको चाहिँ राजधानी नै मान्नुहोस् त्यो जडीबुटीको है, त्यसको पनि हामी चाहिँ हब बनाउँछौँ भनेका छौँ। त्यस्तै गरी सोसियल कल्चरल हाम्रो कुनै विभेद छैन, कुनै मतलब विवाद छैन, कन्फ्लिक्ट छैन, त्यो भएको नाता एजुकेसन हब पनि हुनसक्छ भन्छौँ हामी, अनि शिक्षाको हब बनाउँछौँ त्यहाँ भनेका छौँ। त्यो भएको नाताले कर्णाली प्रदेशका प्रायोरिटी मध्येको पहिलो प्रायोरिटी चाहिँ यो पर्यटन पर्यो, यसैलाई प्रबन्धन गर्नुपर्छ भन्ने प्रबन्धनात्मक वर्षको रूपमा चाहिँ वर्ष 75लाई हामीले लिएको हो।
जस्तो यसमा त्यो चुनौती त अलि पछि आउँला, म त्यसमा धेरै चुनौती पनि छन्, सम्भावनासँगै चुनौती पनि आउँछन्। अहिले तपाईँहरूको वर्षमै 5 लाख पर्यटक भित्राउने जुन महत्वाकांक्षी योजना छ यसमा पूर्वाधारले काम गर्छ क्या यो पर्यटन वर्षले प्रचार प्रसार त गर्ला पूर्वाधारको विकास चाहिँ कसरी गर्दै हुनुहुन्छ
यस्तो छ अब हामीसँग भएको पूर्वाधारहरू जीर्ण नै छ यहाँलाई जानकारी छ होइन हामीले पूर्वाधार यसलाई सुधार्ने प्रक्रियामा छौँ एक वर्षभरि पूर्वाधार पनि सुधार्ने वर्ष पनि हो त्यो हामीले गाडीका बाटाहरूलाई कसरी सुधार्न गर्न सक्छौँ त्यसपछि हवाई यात्रालाई कसरी सुविधाजनक बनाउन सक्छौँ हवाई एयरलाइन्स कम्पनीहरूसँग पनि हामीले सुझाव सल्लाह गरिरहेकै छौँ चलाइरहेका छौँ अहिले यो यता सुधार्नेतिर पनि हामी लाग्छौँ तर अब प्राय यो 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 पूर्वाधारका कुराहरू अलि लङ टर्म पनि हुन् फेरि तत्कालै हामी सुधार्न सकिन्छ भन्ने पनि होइन यसलाई सुधार्दै जान्छौँ तर पर्यटकहरू कस्तो रुचाउँछन् भने यहाँलाई जानकारी छ त्यहाँ पुरातात्विक कुराहरू त्यहाँ छन् धार्मिक कुराहरू त्यहाँ छन् होइन प्राकृतिक महत्व राख्ने एकदम भर्जिन कुराहरू त्यहाँ छन् त्यो हेर्न चाहन्छन् हामी त्यो पिसफुल वातावरण दिन्छौँ भएको त्यो साधन स्रोतलाई अप्टिमम उपयोग गर्ने ढङ्गले त्यो रणनीतिहरू बनाउँछौँ पर्यटकहरूलाई गन्तव्य पुर्याउनसम्म पुर्याउनको निम्ति शान्ति सुरक्षाको सुव्यवस्था हामी चाहिँ कायम गराउँछौँ त्यो भयो भने अहिले पर्यटकहरू जाँदै गर्नुहुन्छ हामीले एक दिनमा 1000 पर्यटक भनेका छौँ म्याक्सिमम 5 लाख पर्यटक यो भ्रमण 75 को वर्षभरि हामी पुर्याउँछौँ भन्ने छ यो स्वदेशी पर्यटक पनि हुन्छन् विदेशी पर्यटक पनि हुन्छन् इन्डियन विशेष गरी यो मानसरोवर कैलाश जाने रूट के अरे यो हाम्रो हुम्लाकै हिल्सा नाका पर्छ यहाँलाई जानकारीमा हुनुहुन्छ हजारौँ पर्यटकहरू अहिले पनि गइरहेको अवस्था छ अब यसलाई सुधारेर हामी लाखौंको उसमा चाहिँ परिणाममा पुर्याउने हाम्रो लक्ष्य छ त्यसै गरी अब यो फरेन यो के भन्छ युरोपियनहरू अमेरिकनहरू अस्ट्रेलियनहरू पनि त्यो गन्तव्यप्रति आकर्षित छन् हामीले अलिकति इन्टरनेसनल्ली प्रमोसन गर्न नसकिया मात्रै हो यसलाई गर्दैछौँ भनेपछि अहिले एक वर्षमा जति हामी पूर्वाधारका सुधार गर्न सक्छौँ गर्छौँ र पर्यटकहरूलाई चाहिँ आह्वान गर्छौँ त्यसपछि लङ टर्म चाहिँ हामीले हिल्सा सिमिकोटको बाटोलाई इन्टरनेसनल कोरिडोरको रूपमा चाहिँ विकास गर्छु भनेकै छौँ सम्माननीय प्रधानमन्त्रीलाई पनि त्यो बाटोकै नाम हामीले प्रस्ताव के गर्ने कोसिस गरेका छौँ भने प्रधानमन्त्री पर्यटकीय लोकमार्ग जुन कर्णाली कोरिडोरको हिल्सा सिमकोटदेखि सुर्खेत हुँदै जमुनासम्मको बाटो छ यो दुई देश बीच जोड्ने बाटो हो चीनका लाखौं पर्यटक तल ल्याउन सकिने सम्भावना छ अनि भारतका लाखौं शिवभक्त पर्यटकहरूलाई चाहिँ माथि पुर्याउन सकिने बाटो त्यो रूपमा हामी विकास गर्न सक्छौँ त्यो भएको नाता त्यसको नामै पर्यटकीय लोकमार्गको रूपमा चाहिँ विकास गरौं र त्यो पर्यटन क्षेत्रलाई त्यो बाटोले पनि प्रवर्धन गर्न सक्छ भन्ने लक्ष्य छ र अब हामीलाई भएको साधन स्रोतलाई अप्टिमम प्रयोग गरेर होइन अनि पर्यटकहरूलाई आकर्षित गर्ने चाहिँ ढङ्गले हामी अगाडि लाग्छौँ त्यो रणनीति हाम्रो हुन्छ
त्यसमा त पर्सि अब 1 गते धेरै टाढा छैन 1-2 दिन मात्रै बाँकी छ अब यस ढङ्गले पर्सि त्यहाँ पुग्ने पर्यटक चाहिँ कसरी पुग्छन् त काठमाडौँबाट पनि पुग्ने होला अनि सुर्खेतबाट पुग्ने होला देशका 75 जिल्लाबाट पर्यटक त्यहाँ पुग्दाखेरि कसरी जान्छन् बाटोको अवस्था निकै जीर्ण छ अब हवाई यातायात पनि नियमित छैन यो चुनौतीको बीच तपाईँले त्यति मान्छेहरू कसरी त्यहाँ लैजानुहुन्छ
अब हामीले कस्तो गरेका छौँ भने दुई खालको रूट चाहिँ बनाएका छौँ एउटा हवाई मार्ग हुन्छ हवाईका लागि हिजै पनि पर्यटन मन्त्रीज्यूसँग बेलुका मैले भेटघाट गऱ्यौँ हामीले र उहाँले वचन गर्नुभएको छ 3-4 दिन सुर्खेतमै स्ट्यान्ड बाई प्लेन नेपाल एयरलाइन्सको प्लेन र अन्य कम्पनीका जहाज पनि हामी राखिदिन्छौँ भन्नुभएको छ राखिदिनुहोस् भने हामीले अनुरोध गरेका छौँ फेरि किफायती भाडामा एकदम होइन महँगो त्यो चार्टरको भाडा होइन किफायती भाडामा चाहिँ त्यो दरमा चाहिँ काम गरिदिनुहोस् हामीले अनुरोध गरेका छौँ हुन्छ भन्नुभएको छ एक खालका मान्छेहरू प्लेनको व्यवस्था हामी गर्छौँ आफै चढेर जानुहुन्छ अनि त्यसपछि अर्को गाडीको व्यवस्थाका लागि पनि त्यो बाटोका अप्ठ्याराहरूलाई चाहिँ हामीले यो रोड विभागसँग बसेर सरकारले निर्देशन गरिसकेका छ र अहिले तीव्र गतिमा चाहिँ यो त्यो राणा पुग्नेसम्मको बाटो खाल्डाखुल्डीहरू अस्थायी रूपमा है त्यो थाई चाहिँ होइन अस्थायी रूपमा पुर्ने अप्ठ्यारा ठाउँलाई सप्ठ्यारो पार्ने ढङ्गले चाहिँ रोडले काम गरिरहेको छ हामीले सकेसम्म सरकारी गाडीहरू हाम्रो प्रदेशभित्र जति सरकारी गाडी छन् त्यो उपलब्ध गराउँछौँ सरकारी गाडी नै चढेर हामीले सकेसम्म खर्चलाई किफायती गरौँ भनेर सरकारी गाडीबाट पाउनलाई हामी चाहिँ राणा पुर्याउने लक्ष्यमा छौँ यदि पुगेन त्यो सरकारी गाडीबाट भ्याइएन भने अनि केही प्राइभेट गाडीहरू पनि हामीले चाहिँ हायर गरिदिएर पर्यटकहरूका लागि त्यहाँ जाने पाहुनाहरूको लागि हामी चाहिँ यातायातको व्यवस्था गर्छौँ अप्ठ्यारो पार्दैनौँ समस्या हुँदैन तर आइदिन चाहिँ म आह्वान गर्छु किनभने हामी जति सक्छौँ हामीले चाहिँ एकदम कम्फोर्टेबल यात्रा गराउने प्रयासमा छौँ हामी दिन्छौँ नै त्यो सेवा सुविधा जति सक्छौँ यदि दुःखै भएछ भने पनि अब दुःख भएकै प्रदेशमा छौँ भनेर बुझिदिन पनि म आग्रह गर्छु
होइन दुःख सँगसँगै अब एउटा चुनौती त मोल्न पर्ने कतिजना जति हामीले त्यहाँ उपस्थित गराउने उद्देश्य राखेको छ
मेरो विचारमा यो यो अहिले यो 1 गतेका लागि स्थानीय जनता नै बढी परिचालन गर्छौँ हामी किन सम्माननीय प्रधानमन्त्रीज्यू त्यहाँ पुग्ने भइसकेपछि स्थानीय पार्टी कार्यकर्ताहरू स्थानीय तहका साथीहरू आम कर्णालीवासीहरू प्रधानमन्त्रीप्रति लालायत हुनुहुन्छ भेट्नलाई इच्छुक हुनुहुन्छ पाँचै त्यतिखेरको कर्णाली यो साबिकको कर्णाली अञ्चलका भनौँ न पाँचै जिल्लाका मान्छे त्यहाँ आउनुहुनेछ प्रदेशभरिका 10 जिल्लाका मान्छेहरू त्यहाँ पुग्नुहुनेछ र विशेष गरी बाहिरबाट आउने पाहुनाहरू अलि हाम्रो विचारमा त्यति बढी एक गतेको लागि त्यति बढी हामीले अपेक्षा गरेका छैनौँ, किन हाम्रो अब यातायातको कुराले हरेक कुराले पनि त्यो तपाईँले भनिहाल्नुभयो चुनौती छँदैछ। मेरो विचारमा 300 जति मान्छे पाहुनाको रूपमा बाहिरबाट आउनुहुन्छ भन्ने हाम्रो अपेक्षा, 300 देखि 500 जति मान्छेहरू बाहिरबाट आउनुहुन्छ, अनि करिब करिब 10,000 को हाराहारीमा त्यहाँका मुगु, हुम्ला, डोल्पा, जुम्ला, कालीकोट, अनि तलको दैलेख, सुर्खेत, होइन रुकुम, जाजरकोट, सल्यानबाट 10 जिल्लाबाट चाहिँ जान लालायत हुनुहुन्छ। स्थानीय तहका साथीहरू पनि हामी आफ्नै व्यवस्था गरी जान्छौँ भन्नुभएको छ, त्यहाँका प्रदेशका मान्य सभा सचिवहरू पनि जानुहुन्छ, सांसदजीहरू जानुहुन्छ, प्रदेश सरकार सिँगै त्यहीँ जानेवाला छ। त्यो भएको नाताले हाम्रो मेरो विचारमा 10-15 हजारको हाराहारीमा चाहिँ उपस्थिति हुन्छ त्यो दिन।
त्यो अलिक व्यापकै ढङ्गले गर्ने सोच बनाउनु, त्यो बाहेक अन्य आकर्षणका केन्द्रबिन्दुहरू ककलाई मान्नुभएको छ, ककसलाई लैजाने तयारी छ?
हजुर, यस्तो छ, त्यो दिन हामीले धेरै सांस्कृतिक कार्यक्रमहरू पनि आयोजन गरेका छौँ। अरूभन्दा राउटेहरूको नाच पनि त्यहाँ देखाइनेछ, त्यहाँ देउडा गीत छ, त्यहाँको तपाईँका विभिन्न 10 जिल्लाका समेट्ने गरिकन 10 जिल्लालाई समेट्ने 10 जिल्लाका गन्तव्यहरू जति छन् त्यो त्यसको बारे पनि हामी प्रचार गर्छौँ। 10 जिल्लाको संस्कृति झल्किने ढङ्गले पनि हामी प्रचार गर्छौँ र हाम्रो प्रदेशभित्र रहेका चिजहरूलाई चाहिँ सम्माननीय प्रधानमन्त्री ज्यू मार्फत संसारभरि आह्वान गर्ने ढङ्गले हामी चाहिँ जाँदैछौँ। र त्यो ग्रान्ड प्रोग्राम हो, एकदम ठूलो प्रोग्राम हो, त्यसको महत्व धेरै छ। अब के हो कसरी हो, सम्माननीय प्रधानमन्त्रीज्यूले पनि कर्णालीप्रतिको जुन उहाँको भावना अत्यन्तै सकारात्मक ढङ्गले अगाडि बढेको छ, हामीले एकचोटि प्रस्ताव गर्दा बित्तिकै ल म राराबाट 1 गते चाहिँ म शुभकामना दिन्छु र देशवासीका नाममा सम्बोधन गर्छु भनेर उहाँले आफै एकदम इनर्जेटिक ढङ्गले आफै इच्छुक भएर चाहिँ प्रस्ताव गर्नुभएको छ। हामीले त्यही दिनै हिल्सा उत्तरी नाका सिमीको हुम्लाको हिल्सा पनि हामीले पुर्याउने प्रोग्राम राखेका छौँ, सम्माननीय प्रधानमन्त्रीज्यू त्यहाँ जान्छौँ भन्नुभएको छ। अब पारीतिर चीनको विकास हेर्नुहुनेछ, वारीतिर नेपालको जुन अहिलेसम्मको अवस्था हेर्नुहुनेछ र त्यसलाई चाहिँ उहाँले अघिल्लोचोटि प्रधानमन्त्री हुँदा पनि त्यो मितिरी पुलको रूपमा चाहिँ उहाँले सम्झौता गर्नुभएको छ, त्यसलाई कसरी अगाडि बढाउनुहुन्छ त्यो पनि हामी अपेक्षा गरेका छौँ। त्यसै दिन कालीकोटको पतल झरना भन्ने जुन एसियाकै ठूलो झरना छ त्यसमा पनि महोत्सव उद्घाटन गर्ने कार्यक्रम छ र हाम्रा 10 जिल्लाका अत्यन्तै पर्यटकीय महत्वका ठाउँहरू छन्, जस्तै सुर्खेत भन्नु भने काङ्ग्री बिहार छ, होइन त्यहाँ देउती बजाई छ, अन्य अन्य धार्मिक पर्यटकीय स्थलहरू पनि छन्, दुल्लु हेर्नुहोस् न ज्वाला आफै बलिरहेको ज्वाला छ, होइन दैलेखमा त्यस्तो राम्रो छ, सल्यानमा कुपिनी दह छ, अनि तपाईँको रुकुममा स्याप्रो दह छ, होइन अनि जालकोटमा जानुभयो भने ठाकुरजी दह छ, भने थुप्रै पर्यटकीय स्थलहरू हाम्रो प्रदेशमा छन्। मात्रै समस्या के हो भने पूर्वाधारको समस्या र प्रमोसनको समस्या हो, यी दुईटा समस्या हामी सँगसँगै हल गर्ने पक्षमा छौँ। प्रबन्धनको समस्या चाहिँ अब 1 गते सम्माननीय प्रधानमन्त्रीज्यूबाटै नै देशवासीका नाम र अन्तर्राष्ट्रिय राष्ट्रिय रूपमा चाहिँ आह्वान हुनेछ, त्यसले ठूलो अर्थ राख्छ भन्ने हामीलाई लागेको छ। र पूर्वाधारका हिसाबले चाहिँ हामी 1 वर्षभरि सुधारको काम गर्छौँ, त्यसपछि लङ टर्म पूर्वाधार विकासका निम्ति हामीले रणनीति तय गरिसकेका छौँ, यसलाई अगाडि बढाउँछौँ र कार्यान्वयन गर्छौँ।
म विश्राममा जानुभन्दा पहिला 2-3 प्रश्न तपाईँसँग राख्छु अलिक छोटो मिठोमा। पहिलो कुरा, हामी यो जुन महोत्सवले हाम्रो आर्थिक दर कति बढ्छ, खास गरी खर्च जति नै भयो भने पनि नागरिकलाई प्रत्येक वर्ष प्रत्येकचोटि रारा गइरहँ, कर्णाली प्रदेश गइरहँ भन्ने लागिराख्न त्यो त त्यो प्रचारले काम गर्छ कि गर्दैन त्यो हेर्न बाँकी छ, तर कति जति आमदानीको सोच राख्नुभएको छ?
अब यस्तो छ किशनजी, अब यो सर्ट टर्म भन्दाखेरि अलिक कमै फाइदा होला, किनभने हामीले यो प्रमोसनल इयर प्रमोसनल वर्षको रूपमा चाहिँ लिएका छौँ, होइन लङ टर्म भन्नु भने आर्थिक मेरुदण्ड नै पर्यटन हो भन्ने हामीले बुझिसकेका छौँ, होइन पर्यटन, जलस्रोत र जडीबुटीहरू हाम्रो कर्णाली प्रदेशका आर्थिक समृद्धिका मेरुदण्डहरू हुन्, होइन बाटाहरू हुन् भन्ने हामीले पहिल्याइसकेपछि अब ठ्याक्कै म अङ्कमा यति वृद्धि हुन्छ म भन्न सक्दिनँ, किनभने यसको अध्ययन गर्न हामीले बाँकी नै छ। तर पनि हामीलाई पर क्यापिटा इन्कममा जीडीपीमा ठूलो योगदान गर्न सक्छ कर्णालीको पर्यटन विकासले, त्यो प्रदेशको जीडीपी मात्र होइन, अहिले 3 समथिङ छ हाम्रो नेसनल जीडीपीमा हामीले कन्ट्रिब्युसन त्यो प्रदेशबाट गरेको, गरिबीको दर हेर्नुभयो भने 52% छ, होइन मल्टिडाइमेन्सन पोभर्टी इन्डिकेटर जुन छ इन्डेक्सले देखाउँछ नेपालको 28% छ भने कर्णाली 52% गरिबीमा छ अहिले पनि, साक्षरताको दर हेर्नुभयो भने 58% छ, भने धेरै हामी चाहिँ यो नेपालभरिकै स्ट्यान्डर्डमा भन्ने सबैभन्दा पछाडिको प्रदेश छ। तर हामीलाई के लाग्छ भने कमसेकम पर्यटन प्रबन्धन यो वर्षदेखि सुरु गऱ्यौँ भने आउँदा 5-10 वर्षमा उल्लेख्य जीडीपीमा यो देशमा योगदान गर्न सक्छ पर्यटन क्षेत्रले भन्ने हाम्रो छ र त्यहाँका मान्छेहरूको पर क्यापिटा इन्कम पनि धेरै बढाउने छ भन्ने हामीलाई लागेको छ। त्यहाँका अङ्कमा म यति र उति अहिले भन्न सक्ने अवस्था छैन।
कतिजनाले रोजगारी पाउँछन् त त्यसो भने यो पर्यटन प्रवर्धन वर्षकै रूपमा पनि?
हजुर, यो धेरैले पाउँछन् किनभने शिक्षा नीति पनि हाम्रो त्यहाँ के बनाउँदैछु भने हाम्रो त्यहाँको 6 नम्बर प्रदेशको जुन आर्थिक समृद्धिका जुन चिजहरू हुन् पर्यटन हो भने पर्यटन पढाउने विश्वविद्यालय किन नबनाउने, पर्यटन पढाउने स्कूल किन नबनाउने, पर्यटन हस्पिटालिटीसँग जोडिएका स्कूलहरू किन नबनाउने, र जडीबुटी हो जडीबुटी प्रशोधन गर्न सक्ने स्किल म्यान पावर त्यहाँ किन नबनाउने है। अब यस्ता चिजहरू पनि हामी चाहिँ हाइड्रो पावर हो भने हाइड्रो इन्जिनियरहरू हामी किन उत्पादन नगर्ने, भनेपछि शिक्षा श्रम र प्राकृतिक स्रोत साधनलाई चाहिँ हामी सँगै जोड्दैछौँ प्याकेजको रूपमा अगाडि बढ्दाखेरि। मेरो विचारमा लाग्छ हामीले 10 वर्षमा कर्णालीका 5 लाख युवालाई चाहिँ राम्ररी रोजगारी सिर्जना गर्न सक्छौ दिन सक्छौ, पर्यटनको माध्यमबाट, जलस्रोतको माध्यमबाट, जडीबुटीको माध्यमबाट होइन, र अर्ग्यानिक कृषि प्रणालीको माध्यमबाट। हामीले तपाईँलाई थाहा छ अर्ग्यानिक प्रदेश पनि घोषणा गरेका छौँ, यसको आधार तयार गर्ने भनेका छौँ, अहिले तत्कालै अर्ग्यानिक नहुन सक्छ, यसको क्रमशः आधार तयार गर्दै गयो भने संसारको बजारमा कर्णालीको अर्ग्यानिक चिज पठाउन सक्यौँ, नेपालको बजार पठाउन सक्यौँ भने तमाम युवाहरू उत्पादनसँग जोडिनेछन्, त्यहाँबाट पनि चाहिँ लाभान्वित हुनेछन् र रोजगारी सिर्जना हुन्छ भन्ने हाम्रो छ। त्यसपछि हस्पिटालिटी टुरिज्म बिजनेसमा हामी धेरै थुप्रै युवालाई चाहिँ हामी परिचालन गर्नेछौँ, त्यहाँबाट पनि केही हजार युवाहरू चाहिँ लाभान्वित हुन्छन्। त्यसपछि हाइड्रो पावर, विशेष गरी हाइड्रो पावर यति सम्भावना छ, हाइड्रो पावरका प्रोजेक्टहरू हामी कसरी सञ्चालन गर्दैछौँ भने एउटा हाइड्रो पावरको नाम राष्ट्र सेवा हाइड्रो पावर बनाउनेछौँ, देशभरिका राष्ट्र सेवा कर्मचारीले त्यसमा लगानी गर्नुहुनेछ। एउटा हाइड्रो पावरको नाम पब्लिक हाइड्रो पावर बनाउँछौँ, त्यहाँ चाहिँ पब्लिक प्राइभेट पार्टनरसिपमा राज्यले पनि के योगदान गर्छ र देशभरिका लगानीकर्ताहरू अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई भित्र्याउँछौँ, त्यो अर्को हाइड्रो पावर हुन्छ। अर्को हाइड्रो पावर देशभरिका सेना प्रहरी लगानी हुने हाइड्रो पावर हुन्छ, त्यो सुरक्षासँग नाम जोडेर एउटा हाइड्रो पावर बनाउँछु ताकि देशभरिका सेना प्रहरीले चाहिँ त्यो हाइड्रो पावरमा लगानी गर्नुहुनेछ। यसरी स्पेसिफिक रूपमा चाहिँ पनि हामी प्रोजेक्ट चाहिँ अगाडि बढाउने प्रयासमा छौँ। त्यो भयो भने पनि थुप्रै मान्छेहरू चाहिँ त्यो रोजगार हुन्छन् भन्ने हाम्रो लक्ष्य छ। अब ठ्याक्कै यकिन अब प्रदेश सरकार भनेको जम्मा 1.5 महिनामा छौँ हामी, अब यो हामीले सोच बनाएका छौँ, यसमा नीति र कार्यक्रममा लिपिबद्ध ढंगले हामी अगाडि ल्याउने प्रयासमा छौँ।
मेरो अब अन्तिममा यो विश्रामभन्दा अगाडि एउटै प्रश्न, कर्णालीका धेरै जसो मानिसहरू खास गरी भारतको काला पहाड सिमलाहरूमा रोजगारी गर्न पुग्छन्, अहिले पनि त्यहाँको आधी जनसंख्या त्यही जान्छ र जीवन निर्वाह गरिरहेको छ, त्यसलाई रोक्न सक्ने तपाईँका त्यस्ता हतियार अस्त्र उपाय चाहिँ के हो?
हामी रोक्छौ, हामी किन रोक्छौ भन्नुहोला भने हामीले श्रम तथा तपाईँको यो रोजगार स्कूल बनाउँछौ, के भन्नुहोला भने त्यो श्रम पनि गर्न सिकाउने, किनभने हामी श्रम सिकायौँ, हाम्रो शिक्षा कस्तो भयो भने यो बेरोजगारको फ्याक्ट्री जन्माउने खालको, मतलब बेरोजगार जन्माउने फ्याक्ट्रीको रूपमा चाहिँ हामीले शिक्षा प्रणालीलाई विकास गरेछौँ वास्तवमा। अब त्यस्तो हुँदैन, अब ढाँटी र राजनीति गर्ने शिक्षाभन्दा गरी खाने शिक्षा चाहिँ हामी बनाउँछौँ। शिक्षा पनि मै मन्त्री हुँ, शिक्षाको नीति कस्तो बनाइन्छ भने अब त्यो प्रदेशको शिक्षाले रारा ताल चिन्न सकोस्, त्यो प्रदेशको शिक्षाले यार्सा गुम्मा चिन्न सकोस्, त्यो प्रदेशको शिक्षाले त्यहाँको हाइड्रो प्रोजेक्टहरू चिन्न सकोस्, त्यस्तो खालको शिक्षाको परिकल्पना मैले गरेको छु र हाम्रा करिकुलम पनि त्यसरी लिपिबद्ध गराउँछौँ हाम्रो विज्ञहरू मार्फत। त्यो भएको नाताले त्यही त्योसँगै हामी श्रम जोड्न सक्यौँ भने हामी श्रमसहितको प्राविधिक शिक्षामा हामी जोड दिन्छौँ र हजारौँ युवाहरू काला पहाड जाने छैन, रोकिनेछन्।
तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिन्दो नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। कर्णाली प्रदेश सरकारले मनाउन लागेको कर्णाली रारा पर्यटन वर्षको उद्देश्यसँगै यसको तयारी र पर्यटन वर्ष मनाइसकेपछि कर्णाली प्रदेशले पाउने उपलब्धिमा केन्द्रित रहेर हामीले कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दलबहादुर रावल, उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिँदो नेपालमा फेरि पनि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। अहिलेको कार्यक्रममा हामी कर्णाली प्रदेश सरकारले मनाउन लागेको कर्णाली रारा पर्यटन वर्षको उद्देश्यसँगै यसको तयारी र पर्यटन वर्ष मनाइसकेपछि कर्णाली प्रदेशले पाउने उपलब्धिमा केन्द्रित रहेर कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दलबहादुर रावलसँग कुराकानी गरिरहेका छौं। कर्णाली रारा भ्रमण वर्ष 2075 को प्रचार प्रसार संयोजक समेत रहेका रावलसँगको कुराकानी अघि बढाउँदै हुनुहुन्छ साथी विष्णु विश्वकर्मा।
तपाईँलाई कार्यक्रममा फेरि स्वागत,
धन्यवाद।
अब दोस्रो चरणमा मैले पर्यटनका पूर्वाधारका विषयमा बढी कुरा गर्ने जमर्को गरिरहँदा सामान्य त्यहाँ नेपालगंजबाट सुर्खेत पुग्ने अहिले ठूलो युद्ध सिसाउनुपर्छ, त्यो देउरालीको बाटो जुन पहिरो खसिरहने र त्यो यति बिग्रेको छ, पीच पूरै उक्किसकेको छ, धेरैजसो पर्यटक त्यही बाटो भएर जान्छन्। तर त्यही सड़क सुधारको अवस्था छैन भने तपाईँले अरू सपना देखाउनु त अलिक मिथ्या हुँदैन र
हुँदैन। मलाई के लाग्छ भने यो महान वैज्ञानिक आइन्स्टाइनले भन्नुहुन्छ कि सपनाबाट नै समृद्धिको परिकल्पना गर्न सकिन्छ अथवा समृद्धि चाहिँ सपनाबाटै जन्मिने चिज हो। तर हाम्रो कर्णाली प्रदेशको सरकारले देखेको सपना राति देखेको सपना चाहिँ हुँदै होइन, दिउँसो देखाएको छौँ हामीले। तपाईँले भनिरहँदा हामीलाई चुनौती छ, वास्तवमा कर्णाली त गरिबीले, अशिक्षाले, स्वास्थ्यको समस्याले आक्रान्त प्रदेश हो भन्ने, आक्रान्त क्षेत्र हो भन्ने चाहिँ देशवासीका देशभरिका मान्छेलाई त्यही छ। तर त्यहाँ समृद्धिको नाम चाहिँ कर्णाली हो होइन, कर्णाली यस्तो प्रदेश हो जहाँ समृद्धि समृद्धिका लागि आधारभूत रूपमा चाहिँ प्राकृतिक स्रोत साधनहरू पर्याप्त छन् भन्ने कुराहरू पनि बुझाउन जरुरी छ। एकातिर हामी त्यो प्रमोसनल रूपमा त्यो लैजाँदैछौँ, अर्कोतिर हामी रणनीतिक रूपमा चाहिँ एक वर्ष, पाँच वर्ष, दस वर्ष र पन्ध्र वर्षमा चाहिँ कर्णाली प्रदेशलाई कस्तो बनाउँछौ भन्ने हामी लक्ष्य पनि निर्धारण गर्दैछौँ। हामीले सोचेको के छ भने उत्तरतिरका तीनवटा नाका छन् होइन, हुम्लाको हिल्सा सिमीकोट नाका प्रमुख नाका हो, त्यसपछि सबैभन्दा छोटो नाकाको रूपमा चाहिँ मुहुको नाक्चेलाङ्नाको नाका पनि छ, त्यो जो चीनसँग जोडिन्छ। यता डोल्पाको धो मरिमला नाका छ, त्यो पनि अत्यन्तै पर्यटकीय रूपमा चाहिँ राम्रो हुने बाटो छ उत्तरतिरका नाकाको हिसाबले हेर्नुभयो भने। त्यसै दक्षिणतिरको सुर्खेत र नेपाल जोड्ने जुन बाटो भन्नुभयो नि, हामी एउटा नीति बनाउँदैछु, एउटा लगानी सम्मेलन पनि गर्दैछु, त्यस मार्फत हामी के आह्वान गर्नेवाला छौँ भने सरकारको बजेट बिनाको विकास नीति, त्यो गजब मान्लान् मान्छेहरू, यो बजेट बिना कसरी विकास हुन्छ भन्ने होला। तर दुनियाँमा के छ भने हामी लगानीकर्तालाई चाहिँ वातावरण बनाइदिन्छौँ, लगानीकर्तालाई नीति बनाइदिन्छौँ, लगानी मैत्री नीति बनाइदिन्छौँ, र लगानी गर्ने त दुनियाँका मान्छेहरू तमाम चाहिँ लगानीकर्ताहरू छन् नि, हामी आह्वान गर्नेवाला छौँ ताकि फास्ट ट्र्याकहरू कोलपुरदेखि तपाईँको सुर्खेतसम्म सके अन्डरग्राउन्ड फास्ट ट्र्याक अनि टर्नेलबाट, सकिएनछ भने पनि जमिनबाट माथिबाट चाहिँ चार लेनको बाटो सर, तपाईँको नेपालगञ्जको मान्छे आधा घण्टामा एक घण्टामा सुर्खेत पुग्यो भने नेपालगञ्जको गर्मीभन्दा सुर्खेतमा गएर बस्छ नि होइन, सुर्खेतबाट राराताल गएर बस्छ नि, सुर्खेतबाट एकचोटि मानसरोवर कैलाश पुगेर आउँछ नि, त्यसरी हामी चाहिँ सोचिरहेछौँ। तर इट टेक्स टाइम है, त
समय लाग्छ, कति समय लाग्छ त्यो?
मेरो विचारमा
सडक एकदम महत्वपूर्ण सडक,
मेरो विचारमा यो पाँच वर्षमा हामी चाहिँ यो सुधार्छौँ, कमसे कम फोर लेनको बाटो चाहिँ सुर्खेत नेपालमा पुर्याउँछु भन्ने हाम्रो लक्ष्य हुन्छ।
वर्षेनी पाँच लाख पर्यटक भित्र नै तपाईँको उद्देश्य, पाँच वर्ष सड़क बनाउनै लाग्छ भने अरूको पूर्वाधारको अवस्था झनै जटिल
लाग्छ। यस्तो हुन्छ नि, यस्तो हुन्छ नि, हामीले सोचेको बाटो बनाउनलाई त्यति लाग्छ, तर हिँड्नलाई त अहिले पनि छ, अझ हामी सुधार्दै गएको छौँ। अहिले पनि जानुभयो भने बाटो एकदम राम्रो तीव्र गतिले बाटो बनिरहेछ, त्यहाँ सुर्खेत नेपालगञ्जकै बाटो पनि पिज उप्केका ठाउँमा पिज हाल्दैछन् साथीहरू, अलिकति अप्ठ्यारो ठाउँमा खन्दैछन्, बनाउँदैछ सडकले, त्योदेखि कालीकोटसम्मको बाटो, जुम्लासम्मको बाटो बनाइरहेको अवस्था छ। र हामी प्रदेश सरकार त्यहाँ छौँ नि त, अब हिजो पश्चिमदरबारको सरकारले नजिकबाट मोनिटरिङ गर्न सक्दैन थियो, अप्ठ्यारो थियो, आज त जनताको घर दैलोको सरकारले जनतालाई अनुभूति दिने गरी हामी त्यहीँ छौँ नि, भएन भने अनुगमन गर्छौँ, भयो भने हामी आफै, हामीले दुई महिनाको दुई दिन, दुई गते र पन्ध्र गते श्रम दिन पनि मनाएको छौँ, यहाँलाई थाहा होला, हामी सरकारका मन्त्रीहरू, मुख्यमन्त्रीज्यूहरू सबै गएर चाहिँ श्रम गर्छौँ नि, एक दिन बाटै खन्नतिर लाग्छौँ, किनभने यो उदाहरण हो, हामीले मात्रै खनेर बाटो खनिने होइन, तर सेम्बोलिक रूपमा चाहिँ ओहो मन्त्री त आएर खन्छन् हामी किन नखन्ने, श्रमसँग जोडिने जुन हाम्रो प्रवृत्ति भएन नि, हामी विदेश गएर जस्तो पनि काम गर्न तयार भयौँ, नेपालको एयरपोर्ट र नेपालका बस पार्कमा उत्रिने बित्तिकै हामीलाई अलिक हाईफाई टाइफाई होइन अर्कै काम, ओहो म त के नगर्ने जस्तो देखिनुपर्ने, यो जुन मानसिकताबाट पनि उम्किन जरुरी छ। यतातिर पनि हामी जान्छौँ र माथिल्ला उत्तरतिरका पूर्वाधारको विकास पनि हामी गर्छौँ। हवाई सेवाको कुरा गर्नुभयो, यसलाई पनि अलिकति सुर्खेतमा यहाँलाई थाहा छ, अस्ति आउँदा बित्तिकै पर्यटन मन्त्रीज्यूलाई भन्यो, पर्यटन मन्त्रीज्यूले पनि ठूलो काम के गरिदिनु भयो भने तत्काल यो संघीय राजधानीको सँग नजोडिएको हाम्रो प्रदेश मात्रै थियो, अब यो 29 गतिदेखि बुद्धिहरूले सर्भिस गर्दैछ, जोडियो, त्यसपछि अरू नेपाल वायुसेवा निगम लगायतका अन्य प्राइभेट एयरलाइन्स पनि त्यो फ्रिक्वेन्टली फ्लाइट गर्छु भन्नुभएको छ, अब त्यो प्रदेशको राजधानी र संघीय राजधानी जोडिए, त्यसै गरी हामी त्यहाँ प्रदेशको राजधानीबाट हाम्रा पहाड़ी दुर्गम भेगका त्यहाँ पनि फ्लाइट फ्रिक्वेन्सीहरू चाहिँ बढाउने प्रयासमा लाग्छौँ, फ्लाइटको इफिसियन्सी बढाउनेतिर हामी लाग्छौँ, हामी आग्रह गर्छौँ, सरकारले आफै पनि के गर्न सकिन्छ यसमा हामी सोध्छौँ। त्यसको नाताले हिजोभन्दा आज हामी सुधार्छौँ नै र भोलि हामी स्टेप बाई स्टेप केही वर्ष सुधारका वर्ष हुनेछन् र त्यसपछि आमूल रूपान्तरणका वर्ष हुनेछन् र हामी यसरी सोचेका छौँ। अब हामी इनर्जेटिक रूपमा चाहिँ कर्णाली प्रदेश एकदम आक्रामक रूपले वास्तवमा विकासका लागि हामी छिटोभन्दा छिटो भोगी छौँ, विकासलाई छिटोभन्दा छिटो हाम्रो नजिक पुर्याउनु पर्छ भन्ने ढङ्गले हामी लागेका छौँ, हेरौँ कति हुन्छ।
आशा गरौँ यो सम्भावना र समय पनि बाँकी नै छ। यो अहिले पर्यटनका पनि त्यहाँ धेरै छन् सम्भावनाहरू, तर तपाईँको जुन जोखिमहरू छन् ती धेरै पनि छन्, दुइटै धेरै छन्। दैलेखको ज्वालादेखि लिएर सुर्खेतले बराताल बुलबुले ताल जो ऐतिहासिक महत्व बोक्छन्, देशभर प्रचार भए पनि त्यहाँ उल्लेख्य पर्यटक पुग्न सक्दैन, कारण त्यही पूर्वाधार नै हो। अर्को कुरा रारा जो विश्वभर नै लालै छ रारा हेर्न, सेफ फोक्सुन्डोको कुरा त्यस्तै छ, यी सबै कुरामा प्रत्येक ठाउँमा यतिजनालाई रोजगारी दिने र आर्थिक उपार्जन गर्ने केही सोच्नु भएको छ, योजना बनाउनु भएको छ? किनकि अब प्रत्येक पर्यटन क्षेत्र तपाईँले उकास्नु जरुरी छ, एउटै रारा मात्र हेरेर पुग्दैन।
हो एकदम एकदम बिल्कुल। हाम्रो प्रदेशभरिका 10 जिल्ला अत्यन्त पर्यटकीय ढंगले धनी जिल्लाहरू छन्। त्यहाँ धार्मिक महत्वका ठाउँहरू छन्, त्यहाँ प्राकृतिक महत्वका ठाउँहरू छन्, त्यहाँ तपाईँको अरूभन्दा जातीय अनुसन्धान गर्ने, सांस्कृतिक अनुसन्धान गर्ने मान्छेहरू पनि पुग्न सक्छन्। त्यहाँ हाम्रो खालको कति राम्रो चाहिँ सुन्दर सांस्कृतिक बनावट छ, सुन्दर सामाजिक कम्पोजिसन छ, सोसियल कम्पोजिसन छ, त्यो हेर्न पनि मान्छे जानेवाला छन्। त्यो भएको नाताले हामीले अहिले रारा मात्रै होइन, रारालाई त केन्द्र मात्रै बनाएको अहिले, किनभने छिटो लैजानको निम्ति रारा जति फेमस छ अरू छैनन्। राराबाट सम्माननीय प्रधानमन्त्रीले उद्घाटन मात्रै गर्नुहुनेछ, त्यसपछि हामी चाहिँ उत्तरतिरको हिल्सा मार्फत चाहिँ मानसरोवर कैलाश पनि पुर्याउनेछौँ, त्यसपछि सेफ फक्सुन्डो डोल्पा पुर्याउनेछौँ, त्यसपछि सुर्खेतका काङ्रे बिहारहरू देउती बजाइ लिनेछौँ, त्यसपछि हामी तपाईँको दुल्लु दैलेखको ज्वालातिर हामी पुर्याउनेछौँ, कुपिन्डी दह हामी पुर्याउनेछौँ, त्यसपछि स्याप्रु दह हामी पुर्याउनेछौँ। यो रणनीतिक रूपमा चाहिँ वर्षभरि प्रमोसन वर्षको रूपमा हामी लिन्छौँ। मैले अघि पनि भने, जब पर्यटकहरूको फ्रिक्वेन्सी बढ्न थाल्छ, जब पर्यटकहरू अध्ययन गर्न थाल्छन्, अनुसन्धान गर्न जान थाल्छन्, हेर्न जान थाल्छन्, घुम्न जान थाल्छन्, एउटा पर्यटकले मात्रै तपाईँहरू 8-10 जनालाई रोजगार दिन सक्छ, अहिलेसम्मको त्यो देखिन्छ नि। भनेपछि हामी चाहिँ आन्तरिक पर्यटनलाई प्रबन्धन गर्छौँ, बाह्य पर्यटनलाई चाहिँ प्रबन्धन गऱ्यौँ भने सयौं तपाईँको युवाहरू पर्यटन व्यवसायमा संलग्न हुनेछन्। कोही चाहिँ गाइड हुनेछन्, कोही चाहिँ कुक हुनेछन्, कोही चाहिँ ट्रेकिङमा सँगै लाग्नेछन्, कोही चाहिँ तपाईँको विभिन्न होटल व्यवसायमा लाग्नेछन्। त्यो हुँदाखेरि त पर्यटन व्यवसायमा लाग्दाखेरि त्यो खालको इन्भाइरोमेन्ट चाहिँ हामी दिन्छौँ, स्कुलिङ हामी गर्छौँ। मैले अघि भने हस्पिटालिटी म्यानेजमेन्टका कोर्सहरू हामी चलाउँछौँ युनिभर्सिटीमा, स्कुलहरूमा, त्यहाँको मेन पावर हामी चाहिँ विकास गर्छौँ। त्यो भएको नाताले मेरो विचारमा राउन्ड फिगरमा भन्नुभन्दा पनि यति 1 वर्षमा 2 वर्षमा 5 वर्षमा धेरै युवाहरू, त्यो प्रदेशका धेरै युवाहरू पर्यटन व्यवसाय मार्फत चाहिँ लाभान्वित हुन्छन्, रोजगार पाउँछन्। र मेरो विचारमा 10 वर्षमा सबैभन्दा धेरै पर्यटन व्यवसायबाट रोजगारी पाउने प्रदेश हुन्छ भने त्यो कर्णाली प्रदेश हुन्छ।
हेरौँ, तपाईँले भने जतिको फेरि 10 वर्षपछि यसरी अन्तर्वार्ता गर्दा होइन हामीले सकेन भन्ने आधार चाहिँ नभन्नुहोस् मेरो चाहना। अब अलिकति जलविद्युत र खास गरी उद्योगको कुरा गरौँ न। चौकुने सिमेन्ट कारखाना जो सबैभन्दा ठूलो सम्भावना र क्षमताको चौकुने सिमेन्ट कारखाना छ, तर त्यसको अहिलेसम्म उत्खनन भएको छैन। जलविद्युत तपाईँले 21,000 मेगावाटको क्षमता देखाउनु भयो, त्यही जलविद्युत मात्र निकाल्न सक्यो भने पनि कर्णालीका मान्छेले भारत गएर रोजगारी गर्नुपर्ने अवस्था रहँदैन। यसको सुरुवात चाहिँ कहिले भइसक्छ? पर्यटनकै पैसाले त्यहाँ हाल्ने हो कि तपाईँलाई नयाँ योजना अघि भने जस्तो ल्याउने हो?
होइन, पर्यटनको पैसा त्यहाँ हाल्ने होइन, कतै कतै कुनै प्रोजेक्टमा जोडिन पनि सक्छन्। तर मैले अघि नै भने नि, जलविद्युतको विकासका निम्ति हामीले अहिले मात्रै अब तत्कालै शुरू गर्न सकिने 4,000 मेगावाट आसपासको विद्युतहरू छन्। जस्तै नरसिंहघाटको कुरा गर्नुहोस्, जागरकोटको, अनि 900 मेगावाटको अप्पर कर्णालीको कुरा गर्नुहोस्, तिलातिरका कुराहरू गर्नुहोस्, माथि हुम्लातिरका कर्णालीका कुरा गर्नुहोस्, 400 मेगावाट त करिब अन्डर अब यो कन्स्ट्रक्सन शुरू गर्न सकिनेछ कि। त्यसलाई पनि हामी नामाकरण, मैले भने नि, राष्ट्र सेवक हाइड्रो पावर बनाउँछौँ हामी, होइन? त्यो भनेको देशभरिका राष्ट्र सेवकहरूले चाहिँ आफ्नो सेयर लगानी गर्नुहुन्छ, उत्पादन हुन्छ, कर्णाली प्रदेश रोयल्टी लिन्छ देशभरि, अन्तर्राष्ट्रिय रूपमा बजारमा त्यो बत्ती जान्छ, होइन? त्यसले पनि केही तपाईँको 4,000 मात्रै मेगावाट बत्ती कर्णाली प्रदेशले निकाल्न सक्यो भने 3 अरब रुपियाँ चाहिँ रोयल्टी पाउँछ। त्यो प्रदेश त त्यतिकै माथि गयो नि त, आर्थिक समृद्धिको हिसाबले नि, अनि रोजगारीको हिसाबले त कति लाखौं युवाहरूले चाहिँ त्यो रोजगारी पाउनेछन्। कर्णालीका मात्र होइन कि, देशभरिका युवाहरूको रोजगारीको गन्तव्य मलेसिया होइन, खाडी होइन, कर्णाली हुनेछ कुनै दिन, म कुनै दिन भन्छु है। त्यो भएको नाताले मैले तपाईँले भने जस्तो 10 वर्षमा सकिनँ म भन्दैन, हामी सक्छौँ, वी क्यान डु भनेर नै हामीले चाहिँ जमर्को गरेर, किनभने हामीसँग साधन स्रोत छ, संसारको विकास बनाइएर भएको छ, हामी बनी बनाऊ विकास छ कि हाम्रो। त्यहाँ प्राकृतिक स्रोतसाधन यस्तो चिज हो, हेर्नुहोस्, जहाँ त्यहीँ पाइने चिज पनि होइन कि, त्यो कर्णालीसँग छ भने त्यसलाई व्यवस्थित मात्र गर्न सक्यौँ, त्यसलाई अनुशासित ढङ्गले, मर्यादित ढङ्गले चलाउन सक्यौँ भने संसारको बजारमा हामी लैजान सक्छौँ, हाम्रो पर्यटनलाई लैजान सक्छौँ, हाम्रो जलस्रोतलाई लैजान सक्छौँ, हाम्रो जडीबुटीलाई लैजान सक्छौँ, र हामी लगानीकर्ताहरूको सम्मेलन गरेर लगानीकर्तालाई आह्वान पनि गर्ने पक्षमा छौँ। हामी नीति दिन्छौँ, हामी इन्भाइरोमेन्ट दिन्छौँ, वातावरण दिन्छौँ, आउनुहोस् लगानी गर्नुहोस् होइन भन्छौँ भनेको छौँ नि, त्यो लगानी गर्न करिब करिब तयार पनि हुनुहुन्छ, त्यो पूर्वाधार दिन्छौँ हामी है। किनभने सुर्खेतै हेर्नुभयो भने अचाली राम्रो प्लानिङ, अचाली राम्रो सरकारी जग्गा भएको त अन्त छैन नि। अन्य राजधानीमा जानुभयो भने सुर्खेत जतिको कहीँ पाउनुहुन्न, भनेपछि हामी सरकारी जग्गा उपलब्ध गराइदिन्छौँ नि।
त्यसको व्यवस्थापन फेरि यति फितलो छ के दलबहादुर, त्यहाँ अव्यवस्थितकरण शहरीकरणको अव्यवस्थित यति अवस्थित छ, कुरै छोड्नुहोस् सड़क नालाको कुरा पनि त्यस्तै छ, पहिला यसलाई पनि व्यवस्थापन गर्न
हामी व्यवस्थापन गर्छौँ। यो व्यवस्थापन त तपाईँको पाँच छ मेरो विचारमा एक वर्षपछि सुर्खेत आउँदा तपाईँले केही परिवर्तन देख्नुहुन्छ नै, किन प्रदेशको राजधानी हो त्यो, हामी सरकार त्यहीँ छ, हामी सुधार्छौँ नै होइन, देख्नुहुने नै छ। प्रादेशिक संरचना एकदम नयाँ संरचना छ हेर्नुहोस् होइन, बनी बनाउ नियम कानून छैनन्, नीति बनाउनु छ, कार्यक्रम बनाउनु छ, ऐनहरू बनाउनु छ है, त्यो ऐनमा टेकेर हामी अगाडि बढ्नु छ। त्यो भएको नाताले प्रादेशिक कानून बनाउन, प्रादेशिक संरचनाहरूलाई राम्ररी चाहिँ इस्टाब्लिस गर्नुको निम्ति एक वर्ष त यसैमा पनि लाग्नेवाला छ है। तत्कालै यसो गराउनु उसो गराउनु जति सोचिन्छ त्यो व्यवहारमा त नहुन पनि सक्ने अवस्था छ। तर हामी यी कुराहरूको उपलब्धि हासिल गरिसकेपछि तत्कालै हामी विकासका मुद्दाहरूमा पनि जान्छौँ भन्ने कुरा त यही रारा कर्णाली पर्यटन वर्षले देखाउँछ नि होइन। किनभने कतिपय मान्छे हुन सक्दैन, नहुने कुरा पनि भन्दै थिए नि, इभन अहिलेसम्म पनि आलोचना गरिरहेको छ नि, तर हामी सक्छौँ र गर्छौँ भनेका छौँ। सम्माननीय प्रधानमन्त्रीलाई चाहिँ हामीले कर्णाली प्रदेशमा पुर्याएर एक गते वर्ष 75 विकासको वर्ष हो यो है, देशभरिकै नेपालका लागि हेर्नुहुन्छ भने स्थायी सरकार प्राप्त गरेको पहिलोचोटि र 75 सालदेखि विकासको वर्ष हो यो, नेपालको सामाजिक न्याय सहितको विकासको वर्ष हो, दिगो विकासको वर्ष हो भने हामी कर्णालीबाट सुरु गर्छौँ भनेर नै सम्माननीय प्रधानमन्त्रीलाई निम्ता गर्यौँ। र सम्माननीय प्रधानमन्त्रीको बुझाइ पनि कति राम्रो फार साइटेड भयो भने हो, म कर्णालीबाटै सुरु गर्छु, जहाँ सबैभन्दा गरिबी छ त्यहाँबाट सुरु गर्छु, जहाँ सबैभन्दा असाक्षरता छ त्यहाँबाट सुरु गर्छु, जहाँ सबैभन्दा सम्भावना छन्, फेरि पर्यटकीय सम्भावना छन्, जल स्रोतका सम्भावना छन्, भोलि छिटोभन्दा छिटो द्रुत आर्थिक विकास गर्न सकिन्छ त्यहाँबाट सुरु गर्छु भनेर चाहिँ उहाँले पनि कर्णालीलाई रोज्नु भएको छ। यसरी पनि हामी उत्साहित के छौँ भने सेन्ट्रल गभर्मेन्टले पनि कर्णालीलाई फोकस गर्छ अब भन्ने नै छ।
अन्तिममा अब कर्णालीका नागरिकले सिटामोल नपाएर ज्यान गुमाउनु पर्ने बाध्यता, अहिले पनि पढाइका लागि काठमाडौँ र विदेश धाउनुपर्नेहरूको बाध्यता, रोजगारीका लागि भारतका कालाफाट जहाँ विकट ठाउँमा र निकै जटिल ठाउँमा जानुपर्ने बाध्यता, र अझै पनि हुम्ला जुम्ला र डोल्पाका नागरिकले सुर्खेतमै झर्नुपर्ने बाध्यता चाहिँ कहिले अन्त्य हुन्छ?
यो अन्त्य गर्छौँ हामी, पाँच वर्षमा एक ढंगले अन्त्य गर्छौँ, दस वर्षमा टोटली अन्त्य गर्छौँ। मैले अघि पनि भने खाडी जाँदैनन्, काला पहाड जाँदैन, कर्णाली जानुपर्छ भन्ने मानसिकता विकास गर्ने त्यो वातावरण हामी दिन्छौँ। र एजुकेशनको हब बनाउँछु मैले भने नि, सबैभन्दा राम्रो प्राविधिक शिक्षा प्राप्त गर्ने युनिभर्सिटी त्यहाँ हुनेछ दस वर्षमा, र देशभरिका भौतारिएका अस्ट्रेलियामा, अमेरिकामा, युरोपमा खर्च गर्न जाने विद्यार्थीहरू त्यही कर्णाली प्रदेशको शिक्षा लिनलाई जानेछन् है। त्यसरी हामी त्यो प्राविधिक जनशक्ति उत्पादन गर्ने गुणात्मक शिक्षा चाहिँ प्रवर्धन गर्नेछौँ हामी है। अनि टुरिज्मको हिसाबले पनि मान्छेहरू पोखरा जाउँ भन्ने छ अहिले, मान्छेहरू चाहिँ उता पूर्वतिरका केही ठाउँ जाउँ भन्ने छ, त्यहाँ प्रवर्धन भयो र यातायातको सुविधा भएको ढङ्गले गए। अब दस वर्षपछि मेरो विचारमा हामीले अन्तर्राष्ट्रिय विमानस्थलको पनि सोच बनाएका छौँ वास्तवमा है। युरोपका डाइरेक्ट पर्यटक चाहिँ कर्णाली प्रदेशमा आउनेछन् र मानसरोवर कैलाश घुम्नेछन्, राराताल जानेछन्, फोक्सुण्डोताल जानेछन्, देउती बजै पुग्नेछन्, काङ्रे बिहारको अध्ययन गर्नेछन्, हामीलाई त्यो लाग्छ। त्यो भएको नाताले हाम्रो यो कल्पना हो, तर कल्पना यथार्थमा परिणत गर्छु भने हाम्रो जमर्को पनि छ। हामीले सपना त्यो मैले भने नि अघि राति देखिने सपना देखेकै छैनौँ, दिउँसो देख्ने सपना देखेका छौँ। यसलाई स्ट्राटेजिकल्ली एकदम लिपिबद्ध गर्छौँ, हामी योजना तयार बनाउँछौँ र एक वर्षमा के गर्न सक्छौँ, हामी सुधारका कामहरू गर्छौँ, प्रमोसनल कामहरू गर्छौँ, पाँच वर्षमा हामी नेसनल स्ट्यान्डर्डमा कसरी आर्थिक वृद्धि दर पुर्याउन सक्छौँ त्यो कामहरू गर्छौँ, सुधार पूर्वाधारको सुधार कसरी गर्छौँ, शिक्षा स्वास्थ्यमा सुधार कसरी गर्छौँ, जनताले सिटामल पाएनन् भन्ने जुन समाचार तपाईँहरूबाट नआउने गरी हामी कसरी व्यवस्थापन गर्न सक्छौँ, सुत्केरीले मृत्युवरण गर्नु पर्यो सुत्केरी सेवा नपाएर भन्ने जुन कहाँले लाग्दो अवस्था, हिजै मात्र मैले डोल्पाबाट एयरलिफ्ट गरेर एकजना सुत्केरी महिलाको ज्यान बचाउने कामहरू गरियो, यस्ता कुराहरूबाट हामी अन्त्य गर्छौँ। दस वर्षमा एकदम राम्रो समृद्धिको यात्रामा अग्रभागमा रहेको प्रदेश चाहिँ कर्णाली बनाउने हाम्रो लक्ष्य छ। तपाईँहरू जस्ता मिडियाका साथीहरूको पनि सहयोग सद्भाव चाहिन्छ र राख्नु पनि भएको छ।
हस्, यो महत्वपूर्ण समयका लागि धन्यवाद, र तपाईँको जुन यो महत्वाकांक्षी लक्ष्य छ पर्यटन वर्षकै शुभकामना। कर्णालीका नागरिकले अब प्रदेश सरकार र स्थानीय तह छ भन्ने महसुस गर्न पाउन थप शुभकामना।
हस्, तपाईँलाई पनि एकदम धन्यवाद छ। हाम्रा कुराहरू चाहिँ कर्णाली प्रदेशको कुराहरू राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा लैजाने जुन खालको यो भूमिकामा हामीलाई चाहिँ अवसर दिनुभएको छ, र कर्णालीलाई चिनाउने सबभन्दा मिडिया हुन्, म त्यही भएर पनि मिडियालाई विशेष धन्यवाद के दिन चाहन्छु भने, हिजोको जम्मै गनाउने मान्छेहरू बस्ने ठाउँ भन्ने जस्तो, हिजो गरिब बस्ने मात्रै ठाउँ भन्ने ठाउँ आज सम्भावना छ है। कर्णाली अगाडि बढ्न सक्छ है कर्णाली भनेर जुन पोजिटिभ म्यासेज तपाईँले देशभरि अन्तर्राष्ट्रिय राष्ट्रिय रूपमा दिनुभएको छ, सम्भावनालाई बढाउने काम गर्नुभएको छ, यसप्रति चाहिँ तपाईँहरूको मिडिया उज्यालो नेटवर्कलाई पनि म धन्यवाद दिन चाहन्छु। धन्यवाद।
उहाँ हुनुहुन्थ्यो कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दलबहादुर रावल, कर्णाली रारा पर्यटन वर्ष 2075 को प्रचार प्रसार संयोजक समेत रहेका रावलसँग हामीले कर्णाली रारा पर्यटन वर्षको उद्देश्यसँगै यसको तयारी र पर्यटन वर्ष मनाइसकेपछि कर्णाली प्रदेशले पाउने उपलब्धिका बारेमा केन्द्रित रहेर कुराकानी गर्यौं। उहाँसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8:20 नयाँ आर्थिक विषयको कुराकानीसहित फेरि उपस्थित हुनेछौ। आजका लागि कार्यक्रम बदलिँदो नेपालबाट साथी विष्णु विश्वकर्मा तथा प्राविधिक साथी सशिन्द्र गौतमसँगै म सुफल काफले पनि विदा हुन्छु। नमस्कार।